आज व्यू 360 में पाकिस्तान की स्टॉक मार्केट बुलंद तरीन सतह पर, लेकिन मुल्क की मईशत बहरान में। आम पाकिस्तानियों को मुल्क की तरक्की क्यों दिखाई नहीं दे रही, जानने की कोशिश करेंगे आज के शो में। वॉइस ऑफ अमेरिका के वाशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। पाकिस्तान की स्टॉक मार्केट में गुज़िश्ता साल निगरा हुकूमत के दौर से तेजी का जो रुझान शुरू हुआ वो ईद से पहले तक जारी था। आए रोज मार्केट एक नया रिकॉर्ड बना रही है। सरकारी अहदेदार, नुमाइंदे और तजियाकार मार्केट में इस तेजी की कई वजूहात और जवाब पेश करते नजर आते हैं और इसे मईशत के तरक्की के रास्ते पर गामजन होने की निशानी के तौर पर भी पेश करते हैं। लेकिन स्टॉक मार्केट की यह कारकर्दगी हम एक ऐसे वक्त में देख रहे हैं जब पाकिस्तानी मईशत मुश्किलात और बहरान का शिकार है। मुल्क के सनती शोबे के मसाइल एक तरफ, आम पाकिस्तानी भी महंगाई की वजह से परेशान है और हालिया हफ्तों में गैस और बिजली की कीमतों में होने वाला इजाफा जल्दी पर तेल का काम कर रहा है। सवाल यह है कि अगर मुल्क की मईशत बहरान में है और हुकूमत को बजट बनाने से पहले चीन और IMF से मशवरे लेने पड़े तो फिर इसका असर पाकिस्तान की स्टॉक मार्केट पर नजर क्यों नहीं आ रहा। पाकिस्तान में हर दौर में मुतलका सरकारी अहदेदार आवाम को बताते आए हैं कि मुल्क की मुआशी तरक्की का अक्स आपको स्टॉक मार्केट में नजर आता है। क्या वाकयातन ऐसा ही है? आज के प्रोग्राम में हम यही जानने की कोशिश करेंगे और ये भी देखेंगे कि स्टॉक मार्केट की इस तेजी से क्या आम पाकिस्तानियों को भी कोई फायदा हो रहा है या होगा। लेकिन सबसे पहले चलते हैं कराची और वॉइस ऑफ अमेरिका के मोहम्मद साकिब से बात करते हैं इस बारे में। साकिब, मार्केट में वैसे तो ईद की छुट्टियां हैं लेकिन ईद से पहले गुज़िश्ता चंद महीनों में जिस तरह मार्केट में तेजी देखी गई है, आम लोग कितने खुश हैं इससे?
असद, आम लोगों की बात की जाए तो सबसे पहले तो ये जानना जरूरी है कि पाकिस्तान स्टॉक मार्केट में जो लिस्टेड जो कंपनीज हैं और उसमें जो शेयर होल्डर्स हैं उनकी तादाद चंद लाख से ज़्यादा नहीं। जब चंद लाख लोग जब किसी भी अगर किसी बजट के ना बढ़ने से या टैक्स के ना बढ़ने से मुस्तफ़ीद हो रहे हैं तो इसका ये मतलब नहीं कि आम शहरियों की ज़िंदगी पर कोई फर्क पड़ रहा है। जैसा कि आपने अपने इंट्रो में भी कहा, इससे आम शहरियों की ज़िंदगी में क्या फर्क पड़ रहा है, तो मेरा ख्याल है कि आम शहरियों के पाकिस्तान आ रही है या नीचे जा रही है, उनको जो दरअसल जो शहरियों को फर्क पड़ता है वो ये है कि महंगाई कहाँ पर पहुँची है, क्या नए टैक्स आयद किए गए या नहीं किए गए, सैलरी क्लास के लिए क्या जो टैक्स आयद किए गए उसके स्ट्रक्चर में किस किस्म की चेंजिंग की जा रही है, तो वो उनसे उनको फर्क पड़ता है। लेकिन जहाँ तक बात की जाए पाकिस्तान स्टॉक मार्केट की, तो इसमें कोई शक नहीं है कि पिछले कई सेशंस में मार्केट बहुत अच्छा परफॉर्म कर रही है, बल्कि पिछले कई महीनों से मार्केट बहुत अच्छा परफॉर्म कर रही है और इस वक्त 77,000 प्लस के ऊपर है। और अगर सिर्फ आखिर के 12 सेशंस देखे जाएँ तो अदादोशुमार बताते हैं कि कोई 3.14% मार्केट जो है वो अप गई है, तो इससे अंदाज़ा तो लगाया जा सकता है। अब इसकी क्या वजह है कि इस कदर तेज़ी क्यों देखी जा रही है और ख़ास तौर पर बजट के बाद क्यों तेज़ी देखी जा रही है, तो कैपिटल गेन टैक्स की बहुत ज़्यादा उम्मीद की जा रही थी कि इसकी शरह को बढ़ाया जाएगा। इस वक्त वो मैक्सिमम 15% पर है लेकिन इस पर कोई इजाफा नहीं किया गया और इसी तरह डिविडेंड्स पर भी टैक्स बढ़ाने की बात की जा रही थी लेकिन इन दोनों पर कोई टैक्स आयद नहीं किया गया, बढ़ाया नहीं किया, जिससे जो है मार्केट में जो इन्वेस्टर्स हैं उनका कॉन्फिडेंस काफ़ी ज़्यादा टूस्टअप हमें नज़र आ रहा है और लोग काफ़ी ज़्यादा खुश हैं, वहाँ पर इन्वेस्ट करने वाले जो हैं वो अच्छे पैसे कमा रहे हैं। लेकिन अगर फिर वही बात की जाए, अगर वो कंपनीज से मुनाफा कमा रही है लेकिन क्या वो कंपनीज इनके मुनाफे से क्या एक आम पाकिस्तानी की ज़िंदगी पर कोई फर्क पड़ रहा है या नहीं, मेरा ख्याल है कि ऐसा नहीं।
बहुत शुक्रिया साकिब। स्टॉक मार्केट की तेज़ी तो हमें ज़रूर नज़र आती है लेकिन आपने जिस तरह से कहा कि शायद आम आदमी तक उसका फ़ायदा पहुँचता नज़र नहीं आता, बहुत शुक्रिया आपका। ईद की छुट्टियों से पहले हमें पाकिस्तान स्टॉक मार्केट में जो तेजी नजर आई उसमें मार्केट को जांचने का पैमाना यानी कराची स्टॉक एक्सचेंज 100 इंडेक्स पाकिस्तान स्टॉक मार्केट के आदादोशुमार के मुताबिक साल 2023 से तकरीबन 35,000 पॉइंट्स बढ़ा है, यानी तकरीबन 80% से ज्यादा का इजाफा। अगर हम इस साल के आगाज से ही देखें जिसमें मुल्क में इंतखाबात हुए, हुकूमत तब्दील हुई, सियासी अदम इस्तेहकाम रहा और मईशत इतनी मुश्किलात में रही कि हुकूमत को बजट बनाने के लिए चीन और IMF से मदद की दरख्वास्त करना पड़ी, लेकिन KSE 100 इंडेक्स जो साल के आगाज में तकरीबन 65,000 के आसपास था, इन सब मुश्किलात के बावजूद गुज़िश्ता हफ्ते 76,700 पर बंद हुआ। मुल्क में आम इंतखाबात के दिनों में इंडेक्स कुछ हज़ार पॉइंट्स नीचे गया लेकिन हुकूमत बनने के बाद से शुरू होने वाला तेजी का रुझान अभी तक जारी है। बजट के दिनों में भी मार्केट ने कुछ पॉइंट्स गवाए लेकिन ईद की छुट्टियों से पहले KSE 100 इंडेक्स 76,500 से ज्यादा पर बंद हुआ।
क्या आपके मोबाइल और लैपटॉप पर वॉइस ऑफ अमेरिका की वेबसाइट नहीं खुलती? तो आप हमारा कंटेंट देखने और पढ़ने के लिए हमारे फेसबुक पेज पर आएं। या हमारी स्मार्टफोन ऐप डाउनलोड करें जो एप्पल और एंड्रॉइड दोनों डिवाइसेस के लिए दस्तयाब है।
पाकिस्तान स्टॉक मार्केट की बेहतरीन कारकर्दगी और इसमें मुसलसल तेजी पर बात करने के लिए हमें स्टूडियोज में ज्वाइन किया है मोहम्मद आजम खान ने, जो कि स्टॉक मार्केट के तजियाकार हैं, मुआशी तजियाकार हैं। उनसे इस बारे में मजीद बात करते हैं। आजम, बहुत शुक्रिया हमें ज्वाइन करने का आपका। सबसे पहले तो ये बताइए कि जो हमें नजर आती है मार्केट में इतनी सारी तेजी और कंटिन्यूसली जो एक एक रुझान रहा पिछले चंद महीनों से हम देख रहे हैं मार्केट में, क्या हम ये कह सकते हैं, आम आदमी को हम ये बता सकते हैं कि अब मुल्क जो है वो मुआशी तरक्की की राह पे गामसन है?
थैंक यू वेरी मच असद, और आपका और वॉइस ऑफ अमेरिका का बहुत शुक्रिया इनवाइट करने के लिए। डेफिनेटली बता सकते हैं आप, अगर आप इंडेक्स की बात करेंगे तो आप बता सकते हैं कि जी हमने एक साल के अंदर मई 2023 से लेके और अभी जून 2024 तक हमने 42,000 से लेके 77,000 का लेवल अचीव किया, विच इज़ ऑलमोस्ट 80% हमने मार्केट के अंदर गेन हासिल किया इन टर्म्स ऑफ इंडेक्स ओनली। लेकिन जहां आपने अभी पहला सवाल किया था, बड़ा ज़बरदस्त सवाल है आपका और बड़ी इसमें लॉजिकल बात है ये, और इस पर कोई बात करता नहीं है कि क्या आम पाकिस्तानी को, क्या 25 करोड़ आबादी को इससे फ़ायदा है नहीं है। इसके लिए हमें उसके बैकग्राउंड के अंदर जाना पड़ेगा। 1947 से लेके और आज तक हमारी मार्केट के अंदर जो नंबर्स ऑफ इन्वेस्टर्स हैं वो हमें देखने पड़ेंगे, कैपिटलाइजेशन क्या हमारी है वो हमें देखनी पड़ेगी, आम आदमी को उसका फ़ायदा है कि नहीं देखना पड़ेगा हमें, पाकिस्तान को उसका फ़ायदा है कि वो देखना पड़ेगा हमें। मेरी एक राय के अंदर, एक नाकिस राय के अंदर, जो तकरीबन मैंने 18-20 साल काम करके देखा, मैं समझता हूँ कि हमने एज फार एज पीपल ऑफ पाकिस्तान या एज फार एज फॉर गवर्नमेंट ऑफ पाकिस्तान, हमने कोई एज सच कोई गेन हासिल नहीं किया इस मार्केट से। ऑलरेडी अगर देखा जाए, अगर इंडिया की आप बात करें या बांग्लादेश की आप बात करें, तो वो हमसे बहुत ज़्यादा इस मामले के अंदर बहुत दूर जा चुके हैं। वैसे तो और भी बहुत सी चीज़ों में जा चुके हैं, लेकिन इसमें भी जा चुके हैं। फॉर एग्जाम्पल, हम सिर्फ पाकिस्तान की बात कर लेते हैं अभी, बाकी की हम इस चीज़ों को बाकी कंपेयर बाद में कर लेंगे। हम पाकिस्तान में अगर आप देखें तो टोटल इस वक्त देखा जाए तो इस 78 के अरसे के अंदर हमारे पास सिर्फ इस वक्त 272,000 इन्वेस्टर्स हैं, उसमें से
272,000 एक्टिव इन्वेस्टर्स हैं जो रूटीन में ट्रेड करते हैं या साइलेंट इन्वेस्टर्स।
दे आर टोटल इन्वेस्टर्स, दीज आर द टोटल नंबर्स
एससीपी के
अलावा, सीडीसी के अलावा, क्योंकि जाहिर बात है कि आपके पास जब ये नंबर्स होंगे तो उसका मतलब ये नहीं है कि वो इन्वेस्टर्स लॉन्ग टर्म इन्वेस्टर्स भी हो सकते हैं आपके। मेरी नाकिस राय के अंदर 18-20 साल के एक्सपीरियंस के बाद, मतलब 40-50,000 ऐसा इन्वेस्टर है जो डेली काम करता है, उसमें से भी अगर देखा जाए तो वो प्रॉप बुक्स हैं, वो अपने फैमिली अकाउंट्स हैं, ब्रोकर्स के बाकी वो क्लोज फ्रेंड्स हैं, वो सारे के सारे। तो हमने एज फार एज इसमें कोई गेन हासिल नहीं किया।
तो अगर हम ये कहें कि 40-50,000 लोग जो ट्रेड कर रहे हैं उनको फायदा हो रहा है इंडेक्स के बढ़ने का, उनको डायरेक्टली बेनिफिट मिल रहा है उसका?
देखिए, डेफिनेटली अगर वो ट्रेड कर रहे हैं तो उसका फायदा हो रहा है, लेकिन पाकिस्तान इसलिए तो नहीं बनाया गया था कि 40-50,000 लोगों के लिए बनाया गया था। अगर दुनिया में 206 ममालिक हैं और 8 अरब की आबादी है और 2.4% के हिसाब से आबादी हर साल बढ़ रही है, तो पाकिस्तान में भी बढ़ रही है वो। तो पाकिस्तान में जब आबादी बढ़ रही है तो इन्वेस्टर्स भी बढ़ने चाहिए, क्योंकि पाकिस्तान कमा तो रहा है, पाकिस्तान का जो बिजनेस मैन है।
कितने इन्वेस्टर्स अब तक पाकिस्तान की स्टॉक मार्केट में पिछले 78 सालों में ऐड हुए हैं जब से मार्केट शुरू हुई?
मैं समझता हूँ, हम बेसिकली अगर अपने आप को देखें तो मैं समझता हूँ कि 1% के हिसाब से हम ऐड हो रहे हैं। लेकिन अगर आप इंडिया का देखें तो इंडिया में आप देखिए इस वक्त 2015 से लेके और 2024 तक 389% इंक्रीज आया इन्वेस्टर बेस के अंदर। इंडिया राइट नाउ हैविंग 87 मिलियन इन्वेस्टर्स इन द इंडियन मार्केट, और इस साल के अंदर सिर्फ और सिर्फ 2024 के अंदर जो इंडियन मार्केट ने परफॉर्म किया है उसके अंदर 5.4 मिलियन इन्वेस्टर का इजाफा हुआ है। इसी तरह आप बांग्लादेश में जाएं तो 1971 की आजादी के बाद हमसे बहुत आगे आए हैं वो, हम 1947 में आजाद हुए, 1971 में आजाद हुए, इस वक्त 2.6 मिलियन यानी कि 26 लाख इन्वेस्टर बांग्लादेश के पास काम कर रहे हैं और इन्वेस्टमेंट कर रहे हैं। पाकिस्तान के बाद इस वक्त वही इन्वेस्टर्स हैं जो 2008 के अंदर भी थे और जो
इन्वेस्टर बेस आप चाह रहे हैं, कह रहे हैं कि नहीं बड़ी। तो मुल्क की मईशत जो सबसे बड़ा सवाल है इस वक्त, मुल्क की मईशत तो बहरान में है, तो फिर पाकिस्तान की स्टॉक एक्सचेंज कैसे ऊपर जा रही है? ये एक क्योंकि ऐसा सवाल है जो हर एक के जहन में है, और खासतौर पर जब उस जमाने में हम देखते हैं सरमायाकारी कौन कर रहा है फिर इस वक्त।
देखिए, मैं समझता हूँ कि एक फ्रेज होगा जो आपने और हमने पढ़ा होगा बचपन से पढ़ते आ रहे हैं हम, कि जो स्टॉक मार्केट है वो बैरोमीटर है आपकी इकॉनमी का, वो हमारे पॉलिटिशियंस ने और हमारी आने वाली हुकूमत ने और जाने वाली हुकूमतों ने शायद वो समझ लिया है और उसको पढ़ लिया है, लेकिन उसका इंप्लीमेंट किया है इन्वेस्टर्स पे, पाकिस्तानियों पे और पाकिस्तान के अपने फायदे पे, वो शायद नहीं समझ रहे हैं वो। अब ये होता है कि जब मार्केट 77,000 आई, आप किसी से सवाल करेंगे जी क्या परफॉर्म कर रहे हैं, आपकी परफॉर्मेंस नहीं है, तो वो कहते हैं लुक एट द इंडेक्स। आप उससे बात करेंगे जी आपकी जीडीपी ग्रोथ क्या है, आपके रिजर्व्स क्या है और हम कहां जा रहे हैं अपने फ्यूचर को लेकर, वो कहते हैं लुक एट द इंडेक्स।
लेकिन इंडेक्स जेन्युइनली ग्रो कर रहा है, बिकॉज अगर इंडेक्स इतना बढ़ गया है तो यह उन कंपनीज का प्रॉफिट भी उसी तरह से नजर आता है, उनकी मार्केट कैपिटलाइजेशन भी बड़ी है, सेक्टर्स की भी बड़ी है।
जी हाँ, देखिए मार्केट के अंदर 37 सेक्टर्स हैं इस वक्त, उसके अंदर जो आपके 5 महीने उसके अंदर आपके बैंकिंग सेक्टर है, आपका ऑयल एंड गैस सेक्टर है, आपका फर्टिलाइजर सीमेंट है, फूड है और पर्सनल केयर प्रोडक्ट्स हैं आपकी। अब अगर बैंकिंग सेक्टर का देखें आप, अगर कैपिटलाइजेशन ले तो 2,000 अरब रुपए की उसकी है आपकी, ऑयल एंड गैस सेक्टर को ऑयल मार्केटिंग कंपनी के हिसाब से लें आप तो 1,600 अरब की उसकी है आपकी, फर्टिलाइजर की और सीमेंट की 800 अरब की है दोनों की, और इसी तरह से फूड प्रोडक्ट्स की 1,000 अरब रुपए की है। इसमें ग्रोथ आ रही है, डेफिनेटली ग्रोथ आ रही है, क्योंकि जो शेयर आपका 50 रुपए का था वो अभी 100 रुपए का है, जो 100 रुपए का था वो 200 रुपए का है, डेफिनेटली चीजों में इंक्रीज आया है। लेकिन एक स्पेसिफिक सेक्टर है, स्पेसिफिक 5 सेक्टर्स हैं आपके, उसके अंदर 20 कंपनीज हैं टोटल, उन 20 कंपनीज के अंदर जो स्पॉन्सर्स हैं उनके, उनको बेनिफिट हो रहा है, उसके शेयर्स के अंदर इंक्रीज आ रहा है। हमारा अभी सवाल इस वक्त ये है असद साहब कि अगर आपकी $28 बिलियन की मार्केट है, जो कि नवाज शरीफ की नाइली से पहले $100 बिलियन की मार्केट थी आपकी, और जिसमें 50% स्टेक जो है वो गवर्नमेंट ऑफ पाकिस्तान का था, विच इज $50 बिलियन, वो डिक्रीज होकर 29 अगस्त 2016 को जहां नाइल किया गया उनको एक अकामे के ऊपर और चलती हुई मीशत को रोका गया और उसको 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 सबोटाज किया गया, वो इकॉनमी घूम के स्टॉक मार्केट खाली घूम के $100 बिलियन से आ गई $25 बिलियन के ऊपर, $75 बिलियन का पाकिस्तान को नुकसान हुआ एक फैसले की वजह से। इट इज नॉट अबाउट,
आप एक फैसले की वजह से कह रहे हैं कि स्टॉक मार्केट को $75 अरब
उसमें से गवर्नमेंट ऑफ पाकिस्तान को, अगर सिर्फ पाकिस्तान की बात करें आप, ये तो हो गया स्टॉक मार्केट को, स्टॉक मार्केट में अगर 50% गवर्नमेंट ऑफ पाकिस्तान का स्टेक है तो $35 बिलियन का नुकसान सिर्फ और सिर्फ पाकिस्तान को हुआ उस फैसले की वजह से।
लेकिन एक चीज आजम साहब, अगर हम इस कॉन्टेक्स्ट में देखते हैं कि मुख्तलिफ सेक्टर्स को अगर हम देखते हैं, जो इकोनॉमिक सर्वे अभी आया उस इकोनॉमिक सर्वे में इंडस्ट्रीज की ग्रोथ जो है हमें 1% तक नजर आती है, लार्ज स्केल मैन्युफैक्चरिंग जो है उसमें और बुरी हालत है, एग्रीकल्चर वाहिद एक सेक्टर है जिसने ग्रो किया।
Definitely.
तो एग्रीकल्चर से लिंक तो सिर्फ फर्टिलाइजर सेक्टर है, तो टेक्निकली तो सिर्फ फर्टिलाइजर सेक्टर को ग्रो करना चाहिए, बाकी क्यों ग्रो कर रहे हैं?
देखिए ग्रो इसलिए कर रहे हैं कि जब जारी बात है, जब इंडेक्स परफॉर्म करता है तो कोई आउट परफॉर्म होता है, कोई अंडर परफॉर्म होता है ना, नो डाउट फर्टिलाइजर ने परफॉर्म किया आपका। बैंकिंग सेक्टर इस वक्त सबसे मेजर चंक जो बैंक का है ना, बैंक्स का है, 2,000 अरब रुपए का अगर उनकी कैपिटलाइजेशन है इस वक्त उस सेक्टर की, तो आपने देखा कि एक बैंक हमारे मुल्क का मैं नाम लेना नहीं चाहता, उसका 58 बिलियन का उसका एक साल का प्रॉफिट है, जो कि 2023 का है जब दिसंबर क्लोज हुआ उसका, एक बैंक का प्रॉफिट 58 बिलियन रुपीस का है। तो बैंकिंग सेक्टर इसलिए परफॉर्म कर रहा है कि आपको पता है कि जब 22.5% का आपका इंटरेस्ट रेट होगा और वो आपको 20% दे रहा है और आगे वो काइबर प्लस 2 या काइबर प्लस 3 के ऊपर 27-28% आगे दे रहा है, तो सबसे ज्यादा जो इस वक्त कमाया है पाकिस्तान ने के अंदर वो 3 सालों के अंदर वो बैंकिंग सेक्टर ने कमाया
है। आपको हबीब हमारे साथ हैं, उनसे भी बात करते हैं इस हवाले से कि मार्केट में एक पिलर है मार्केट के और मार्केट को जितना वो समझते हैं शायद उस हवाले से हम उनसे कुछ जान सकें। आरिफ साहब बहुत शुक्रिया आपका ज्वाइन करने का। पाकिस्तान में मौशी बहरान के बावजूद स्टॉक एक्सचेंज में इतनी तेजी समझने की कोशिश कर रहे हैं हम, आप समझा सकेंगे?
आई थिंक ये जो मार्केट जो है, जब डिफिकल्ट हालात थे पाकिस्तान के लिए, अगर मैं ये कहूँ कि पाकिस्तान जो है उसने कोविड में अच्छा परफॉर्म किया था, और उसके बाद जब ये रशिया यूक्रेन वॉर हुई और सुपर साइकिल, कमोडिटी सुपर साइकिल देखा गया, और फिर उसी पीरियड में पाकिस्तान में रेजीम चेंज देखा गया, और उस वक्त जो है वो स्टॉक मार्केट जो है वो बुरी तरह अंडर प्रेशर रही थी, और सिंस देन चूंकि वो कमोडिटी सुपर साइकिल था, उससे बहुत सारे सेक्टर्स में इन्वेंट्री गेन्स हुए, जो प्राइसेस बढ़ी तो उनको इन्वेंट्री गेन्स हुए, और उन लिस्टेड कंपनीज की प्रॉफिटेबिलिटी में बहुत ही इम्प्रेसिव ग्रोथ आई, और उस ग्रोथ की बेसिस पे जब मार्केट में ज़रा सा इकोनॉमी में जो है वो स्टेबिलिटी आई, कि रुपए में जो है वो इस्तेहकाम आया, रुपए की वैल्यू में आपने देखा होगा कि पिछले एक साल में पाकिस्तानी रुपया जो है डॉलर के वीजा भी कोई 3% के करीब अप्रिशिएट हुआ है, उससे पहले बड़ा शार्पली जो है वो रुपए की वैल्यू डॉलर के अगेंस्ट जो है वो डाउन गई थी। फिर जैसे अभी डिस्कस हो रहा था कि हाई इंटरेस्ट रेट की वजह से बैंकिंग सेक्टर्स की प्रॉफिटेबिलिटी में बहुत जो है वो इम्प्रेसिव ग्रोथ ही हमने देखा, फर्टिलाइजर में देखा, फिर जितने भी डॉलर बेस्ड रेवेन्यूज हैं, फॉर एग्जांपल ईएनपी सेक्टर जो है, एक्सप्लोरेशन एंड ऑयल प्रोडक्शन जो है, उसमें अभी प्रॉफिटेबिलिटी ग्रोथ जो है वो बहुत अच्छी रही। तो जो मेजर इंडेक्स में जो हैवी वेटेड सेक्टर्स हैं उसमें जो है वो प्रॉफिटेबिलिटी ग्रोथ भी देखी गई और उनकी बहुत अरसे से मार्केट जो है कि वैल्यूज बहुत डाउन थी। जैसे अभी डिस्कस हो रहा था कि वो 100 बिलियन डॉलर से मार्केट कैपिटलाइजेशन जो है वो 22 बिलियन डॉलर के करीब पहुंच गया था। तो वो एक तो लो बेस होने की वजह से और दूसरा जो है इन सेक्टर्स की प्रॉफिटेबिलिटी में ग्रोथ होना और फिर इकोनॉमी में स्टेबलाइजेशन आना।
लेकिन अर्श साहब, एक चीज जिस तरह इकोनॉमी की स्टेबलाइजेशन आप बिल्कुल बता कह रहे हैं कि थोड़ी सी जिस तरह से हम देखते हैं कि इंटरनेशनल रेटिंग एजेंसीज भी कह रही हैं कि कुछ स्टेबलाइज हुई है मार्केट, खासतौर पर पाकिस्तान की इकोनॉमी, लेकिन ये स्टेबलाइजेशन क्या इतनी ज्यादा है कि इतनी स्ट्रगलिंग जो इकॉनमी है पाकिस्तान की उसकी रिफ्लेक्शन जब हम स्टॉक मार्केट में देखते हैं तो वहां तो बहुत रोजी पिक्चर नजर आती है। और आपने जिस तरह से कहा कि इतनी कंपनीज अगर प्रॉफिट कमा रही हैं तो आम आदमी हमें क्यों उससे बेनिफिट लेता नजर नहीं आता जो महंगाई से लेके बाकी सारे मसाइल में घिरा हुआ है?
नहीं, आई थिंक जो भी जिसने भी इन्वेस्ट किया हुआ है वो तो उससे बेनिफिट कर रहा है। अब ये होगा कि छोटा इन्वेस्टर है उसका क्वांटम छोटा होगा, परसेंटेज में तो वो भी उतना ही बेनिफिट कर रहा है जिस तरह के अगर कोई बड़ा इन्वेस्टर जो है वो कर रहा है। तो देखना ये होगा कि इसके अंदर डायरेक्टली स्टॉक मार्केट में जो है वो कितने लोग जो है वो एक्टिव हैं, कुछ लोग, बहुत सारे लोग हैं।
बेसिकली जो मार्केट में इन्वेस्टेड हैं, जो मार्केट से जो लिंक्ड हैं, उनके लिए ये बेनिफिट है। तो ये क्या एक एलीट क्लब है? बिकॉज जब हम नंबर ऑफ इन्वेस्टर्स देखते हैं 25 करोड़ की आबादी में, अभी आजम भी यही कह रहे थे कि 25 करोड़ की आबादी में इन्वेस्टर्स तो शायद 2.5 लाख हैं रजिस्टर्ड।
जी, आई थिंक ये नंबर ऑफ इन्वेस्टर्स यस कह सकते हैं कि कम है, लेकिन डेफिनेटली जो लोग इसमें इन्वेस्टेड होंगे वही बेनिफिट करेंगे ना, और वो लोग जो है वो बेनिफिट कर रहे हैं इसमें। चूंकि पिछले कुछ साल मार्केट का परफॉर्मेंस अच्छा नहीं रहा था तो ये स्टॉक मार्केट कोई ऐसा प्रीफर्ड एसेट क्लास नहीं रहा था। पिछले दिनों लोगों की ज़्यादा इन्वेस्टमेंट का रुझान ज़्यादातर डॉलर में इन्वेस्टमेंट थी या गोल्ड में इन्वेस्टमेंट रुझान जो है वो ज़्यादा रहा, या फिक्स इनकम सिक्योरिटीज़ में रुझान जो है वो ज्यादा रहा है। तो अब भी इतनी मार्केट जो है वो बढ़ने के बावजूद भी वैल्यूएशन जो है वो बहुत कम है पाकिस्तान स्टॉक एक्सचेंज में।
तो इस वक्त इन्वेस्ट कौन कर रहा है मार्केट में? इस वक्त इन्वेस्ट कौन कर रहा है मार्केट में? क्या सिर्फ अशराफिया की मार्केट रह गई है? क्योंकि ये भी एक कमेंट हमें सुनने को मिलता है।
नहीं, इसमें आई थिंक हर कैटेगरी ऑफ इन्वेस्टर जो है वो इन्वेस्ट कर रहा है। जब प्रीवियसली मार्केट डाउन थी तो फॉरेन इन्वेस्टर्स जो है वो एग्जिट कर रहे थे। असद साहब, आपको शायद ये होगा कि एक वक्त में जो है वो ये हमारे पाकिस्तान स्टॉक एक्सचेंज में जो फॉरेन पोर्टफोलियो इन्वेस्टर्स था उनकी आउटस्टैंडिंग इन्वेस्टमेंट को 9 बिलियन डॉलर्स के करीब थी, वो पिछले दिनों कम होके 1 बिलियन डॉलर से भी कम आ गई थी। तो अब आपने देखा होगा कि फर्स्ट टाइम, पहली दफा आपने फॉरेन पोर्टफोलियो इन्वेस्टर्स की तरफ से भी पॉजिटिव इन्वेस्टमेंट जो है वो देखा। फिर इसका मतलब ये हुआ कि जो कंटिन्यूस उनकी तरफ से डिसइन्वेस्टमेंट चल रही थी वो रुक गई और रिवर्स हो गई। तो और दूसरा ये जो आप ये देखिए कि जो इकोनॉमी है, इकोनॉमी में जिस तरह मैंने ये बताया कि रशिया यूक्रेन वॉर के बाद एक हेडविंड चल रही थी हमारी इकोनॉमी के लिए, पाकिस्तानी इकोनॉमी के लिए, अब मैं समझता हूँ कि वो हेडविंड रुक गई है और अब टेलविंड जो है वो नजर आ रही है। और वो टेलविंड को देखते हुए जो है वो इन्वेस्टर्स आगे पोटेंशियल जो है वो मार्केट का देखते हैं वैल्यूएशन में और फर्दर जो है वो ग्रोथ देखते हैं, जिसकी वजह से
उसके अकॉर्डिंगली आप समझते हैं कि इन्वेस्ट कर रहे हैं। आप सब एक चीज लास्ट में जानना चाहूंगा, मुल्की मईशत के जो हालात अगर हम थोड़ा सा भी कंपैरिजन करें 2018 में थे, आज भी तकरीबन मईशत ब्रॉडर सेंस में तो वही है, जो जीडीपी का साइज था कुछ बहुत ज्यादा उससे बड़ा नहीं है, उसी तरह के मसाइल हैं मईशत के आज भी। तो केएससी 100 इंडेक्स तकरीबन डबल कैसे हो गया?
देखिए, केएससी 100 इंडेक्स में जो दो मेजर बड़े होते हैं, एक तो अगर ये सब करें कि अगर मार्केट जो है प्राइसेस कुछ भी मूव ना करें और हर साल का डिविडेंड उसमें जो वैल्यूएशन में ऐड होता रहता है, तो जो कंपनीज जो हैं डिविडेंड देती है, वो डिविडेंड भी उसकी वैल्यूएशन को ऐड कर रहा होता है। तो एक तो वजह ये है कि इतने साल के डिविडेंड्स आए, उन्होंने इसको जो है वो ऐड किया है। फिर ये है कि प्राइस में भी रिकवरी हुई है, तो वो रिकवरी होने की वजह से ये दोनों फैक्टर हैं कि जिसकी वजह से ये आप इंडेक्स की वैल्यूएशन को जो है वो इस लेवल पे देख रहे हैं। लेकिन अगर एक मेजर होता है मार्केट में, मार्केट को जो है वो करने का, और वो होता है कि प्राइस अर्निंग मल्टीपल है, प्राइस टू बुक वैल्यू है, डिविडेंड यील्ड है, ये जो है अगर आप देखें तो अभी भी वो बहुत ज़्यादा अट्रैक्टिव है। फॉर एग्जांपल अगर हम रीजनल कंट्रीज को जो है कंपेयर करें तो इस वक्त जो है वो एवरेज जो है वो प्राइस अर्निंग मल्टीपल 13-14 का है, वहाँ प्राइस टू बुक वैल्यू जो है 1.8 का है और डिविडेंड यील्ड 2-3% है।
जबकि पाकिस्तान लेमैन के लिए कहें तो आप समझते हैं
पाकिस्तान का प्राइस अर्निंग मल्टीपल जो है वो अभी भी 4.2-4.3 है और प्राइस टू बुक वैल्यू सिर्फ 0.8 है और डिविडेंड यील्ड जो है वो कोई 10% है। तो इस तरह अगर हम कंपेयर करते हैं तो अभी भी पाकिस्तानी जो स्टॉक्स हैं उनकी वैल्यूएशंस आर वेरी वेरी अट्रैक्टिव।
बहुत बहुत शुक्रिया आरिफ अबीब साहब, आप हमारे साथ थे। पाकिस्तान की मार्केट के साइज के हवाले से आज हम क्या कहेंगे? पाकिस्तान की मार्केट का जो साइज है इतना कम है, अगर हम ओवरऑल कैपिटलाइजेशन की भी बात करते हैं, इसे मैनिपुलेट करना कितना आसान है?
बहुत आसान है बेसिकली, क्योंकि मैंने आपको बताया ना कि अगर 27 सेक्टर्स हैं उसमें से 5 परफॉर्म कर रहे हैं और उसमें से 20 कंपनियां परफॉर्म कर रही हैं, उन्हीं के जो बोर्ड्स हैं और उन्हीं के जो इन्वेस्टमेंट स्ट्रेटजीज हैं उसी के ऊपर सब कुछ दारोमदार उसी का है। प्लस इन्वेस्टर बेस आपके पास आपको जो बताया वही है, तकरीबन 2.5-3 लाख के करीब है आपकी। तो कैपिटलाइजेशन के हवाले से आप बात करें तो कैपिटलाइजेशन तो बिल्कुल भी ना होने के बराबर है। अगर आप दोस्तों दुनिया में अगर 106 टोटल स्टॉक मार्केट है उसके अंदर से पाकिस्तान की स्टॉक मार्केट का 60वां नंबर आता है और उसके अंदर का पाकिस्तान अमेरिका की स्टॉक मार्केट को देखिए 51 ट्रिलियन डॉलर की मार्केट है वो, उसमें आप न्यूयॉर्क भी ले लें, नैसडेक भी ले लें मिला के आप, उसके बाद आपके पास चाइना के 11 ट्रिलियन डॉलर की, आपके पास जापान है 6 ट्रिलियन डॉलर की, आपके पास फ्रांस है 4 ट्रिलियन डॉलर की, इंडिया इवन के 5 ट्रिलियन डॉलर के ऊपर आपका हो गया जो पाकिस्तान की टोटल GDP है उससे ऊपर वो जा रहा है हमसे। तो हम तो सिर्फ 60 नंबर के ऊपर इस वक्त अपने आपको मेंटेन करके 28 बिलियन के ऊपर है। सेकेंडली जो अभी आपने बात की वो जबरदस्त बात कर, मैं आपको एक जवाब दूं कि अगर वाकई में सब कुछ सही हो रहा है और इससे लोगों को फायदा हो रहा है और जेन्युइन इन्वेस्टमेंट हो रही है और हम चीजों को ठीक डायरेक्शन में लेके जा रहे हैं, या हम सिर्फ और सिर्फ अपने आप को खुश करने के लिए, सेटिस्फाई करने के लिए और पब्लिक को चुप कराने के लिए समझते हैं कि ये इंडेक्स दिखाएंगे 77,000 तो एवरीथिंग इज गोइंग वेल, तो पाकिस्तान स्टॉक एक्सचेंज का जो अपना लिस्टेड शेयर है उसका रेट इस वक्त 80 रुपये का होना चाहिए था ना। जो शेयर 12 रुपये पे या 14 रुपये पे आप ट्रेड करा रहे हैं और चाइनीज को आपने 28.75 पे दिया, 60% लेस वैल्यू के ऊपर इस वक्त वो ट्रेड कर रहा है और स्टॉक मार्केट 42,000 से 77,000 हो गई। सो इफ एवरीथिंग इज पॉजिटिव एंड एवरीथिंग
की कमी, एक क्विक क्वेश्चन जो मैंने आरिफ साहब से भी लास्ट में पूछा था वही जानना चाहूंगा कि 2018 में मार्केट के जो हालात थे, जो मईशत के हालात थे, आज भी तकरीबन वही हैं, कोई बहुत बेहतरी नहीं आई और स्टेबलाइजेशन की बात कर रहे हैं, शायद 18 में बेहतर थी, अब सिर्फ स्टेबलाइज हो रही है। उस वक्त इंडेक्स जो था उसके मुकाबले में तकरीबन डबल हो गया, ये कैसे हुआ?
बेसिकली ये हुआ ऐसे है कि मैंने आपको बताया ना कि एक तो ये दिमागी तौर पे ये समझ लिया गया कि अगर ये करने से चीजें बहुत बेहतर हो जाती हैं, क्योंकि वो इमरान खान की हुकूमत के अंदर 18 से लेकर आपने देखा था 22 तक के 42,000 से लेकर 2 दफा 28,000 हुई थी मार्केट, फिर इमरान खान के जाते जाते वही 42,500 के ऊपर बंद हो गई थी। तो वो दिखाने की ये कोशिश है बेसिकली कि उस 4 सालों के अंदर परफॉर्मेंस नहीं है इकॉनमी की और इकॉनमी में कोई ग्रोथ नहीं हुई है, और उसके बाद ये दिखाने की पोजीशन है कि जी मार्केट में बड़ी हमारी जो हमारे केयर टेकर सेटअप था 1.5 साल के अंदर। तो मैं ये समझता हूं अगर एज बिंग पाकिस्तानी देखा जाए तो हमें एज अ मेच्योर इकोनॉमिस्ट, मेच्योर फाइनेंशियल बंदे के तौर पे हमें ये देखना चाहिए कि हम सही कर रहे हैं कि नहीं कर रहे हैं। हम अपने आप को सिर्फ एक ट्रैप में फंसा रहे हैं कि जी 77,000 इंडेक्स हो गया, 80,000 हो गया, हो सकता है कल को 1 लाख इंडेक्स हो जाए, लेकिन मार्केट की वैल्यू 28 बिलियन से 30 बिलियन की हो जाएगी, तो आपको आवाम को पाकिस्तान को फायदा क्या हुआ? दूसरी बात है कि अगर दूसरी जगह पर आप देखें तो ये तमाम चीजें इस 2-3 सालों के अंदर बहुत डेवलप हो रही है ना। आपकी मार्केट में आप कहते हैं कि जी सिर्फ 460 कंपनीज लिस्टेड है आपकी, आपके पास कैपिटलाइजेशन वही 28 बिलियन डॉलर की है, इन्वेस्टर हुई आपके पास 3 लाख इन्वेस्टर है, आपका इंडेक्स सिर्फ आपका मूव कर रहा है और वही 5 सेक्टर और 20 कंपनियां मूव कर रही हैं।
सो बेसिकली बड़े लिमिटेड जो मूवमेंट है और वही शायद हमें रिफ्लेक्ट करती हुई नजर आती है। बहुत शुक्रिया मोहम्मद आजम खान, आप हमारे साथ थे स्टूडियोज में, बहुत शुक्रिया आपका। नाज़रीन इसी पे खत्म करते हैं आज का व्यू 360। कोशिश हमने आज के प्रोग्राम में ये की कि इस सवाल का जवाब जान सकेंगे, पाकिस्तान की स्टॉक मार्केट में जो इतनी तेजी है क्या उसका आम आदमी को या पाकिस्तान को फायदा हो रहा है? होपफुली इसका आपको भी जवाब इसमें मिला होगा। अब तक के लिए इतना ही, असदुल्लाह खालिद को इजाजत दीजिए, खुदा हाफिज।
Thank you. بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې موږ ساورو هغه هاغه شان نخ کاری چې څنګه وینو موږ د رښتیا ولټون کوو موږ ته چې کله نیمګړی قصه ویل کیږي موږ پر باور بیلو د کڑکېچ پښيبو کې زموږ خوبونه امیدونه او د غوړه سباوند د پاره زموږ ارزوګانې آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې موږ تاسو ته داسې خبرونه راوړو چې د کتلو د پاره خلک د خطر سره مخامخ کوي موږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو په وایس اف امریکا کې موږ تاسو ته پوره عکس درخایو
د ډي بي ویب پانا په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لاري خلاصونه شي د دې طریقه به تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډي بي ویب پانا وګورئ
د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ په دویم پړاو د آی اګری تھنی کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنی کی کاږي او په دریم پړاو بیا د اوکی تھنی کی یا پټ کی کاږي له کنیکټ کېدو وروسته تاسو د دې وی پانا فانزي او د خپلې پخې پرونی وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپلې پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ
سروسی د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې موږ ساورو هغه هاغه شان نخ کاری چې څنګه وینو موږ د رښتیا ولټون کوو موږ ته چې کله نیمګړی قصه ویل کیږي موږ پر باور بیلو د کڑکېچ پښيبو کې زموږ خوبونه امیدونه او د غوړه سباوند لپاره زموږ ارزوګانې آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې موږ تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي موږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو په وایس اف امریکا کې موږ تاسو ته پوره عکس درخایو
تاسو د ډي بي ویب پانا په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لاري خلاصونه شي د دې طریقه به تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډي بي ویب پانا وګورئ
د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ په دویم پړاو د آی اګری تھنی کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنی کی کاږي او په دریم پړاو بیا د اوکی تھنی کی یا پټ کی کاږي له کنیکټ کېدو وروسته تاسو د دې وی پانا فانزي او د خپلې پخې پرونی وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپلې پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ
We'll be right back. موضوع گزارش ها در برنامه این ساعت روایت امروز. طالبان اعلان کردند که در نشست دوحه که در آخر ماه جون برگزار می شود اشتراک می کنند. آیا شروط طالبان برای اشتراک در این نشست پذیرفته شده است؟ ایام عید قربان و بدتر شدن وضعیت اقتصادی مردم افغانستان، طالبان در این راستا چه اقدامات را می توانند اتخاذ کنند؟ این موضوعات را با مهمانان برنامه به بحث می گیریم.
بینندگان و شنوندگان محترم سلام، با برنامه این ساعت روایت امروز خوش آمدین. نجیب خلیل هستم، میزبان برنامه این ساعت. پیش از اینکه به گزارش ها بپردازیم و به مهمانان محترم موضوعات به بحث بگیریم، نخست توجه شما را به چند خبر از افغانستان جلب میکنیم. ریچارد بنت، گزارشگر ویژه شورای حقوق بشر سازمان ملل برای افغانستان، امروز گزارش نهایی خود را در مورد وضعیت بشری در افغانستان به 56th نشست این شورا ارائه خواهد کرد. نمایندگی افغانستان در مقر شورای حقوق بشر ملل متحد در ژنو امروز سه‌شنبه در مورد برگزاری این نشست نوشت که ریچارد بنت در نشست شورای حقوق بشر علاوه بر سخنرانی در مورد جنایات طالبان علیه زنان و دختران، یک گزارش قوی را نیز ارائه خواهد کرد. این نمایندگی گفته است که در گزارش ریچارد بنت در مورد وضعیت بشری در افغانستان تصویر تلخ و غم‌انگیز در رابطه با تبعیض سیستماتیک طالبان علیه زنان و محرومیت زنان افغان از زندگی عمومی ترسیم شده است. زهرا نادر، فعال حقوق زنان و بنیانگذار زن تایمز، میگوید که پس از به قدرت رسیدن دوباره طالبان بر افغانستان، جامعه جهانی با گروه طالبان مراعات کرده و به احکام طالبان که حقوق انسانی شهروندان افغان و خصوصا زنان افغان را سلب میکند تنها با صدور اعلامیه واکنش نشان داده است. نادر در صحبت با صدای امریکا گفت که عدم عملکرد قاطع جامعه جهانی در مقابل رفتارهای غیر انسانی طالبان موجب شده تا آن گروه بر رفتار غیر انسانی علیه مردم افغانستان ادامه دهد و حقوق انسانی زن و مرد افغانستان را پایمال شود. و باشندگان شهر دوشنبه، پایتخت تاجیکستان، در برنامه یادبود از احمد زائر، آوازخوان محبوب افغانستان، اشتراک کردند و با یاد خاطرات او به اهمیت آثار هنری و ماندگار این هنرمند در دنیای هنر موسیقی اشاره کردند. در این برنامه رشاد زائر و یاسین زائر، پسر و نوه احمد زائر، نیز حضور داشتند. بینندگان محترم، و حال می پردازیم به گزارش های این برنامه و همچنان دو مهمان محترم که در این برنامه با خود داشتیم. خانم شهلا فرید، استاد پیشین فاکولته حقوق، با خود می داشته باشیم، و همچنان محترم فیض الله جلال، استاد پیشین دانشگاه کابل، با خود می داشته باشیم. اما نخست می پردازیم به گزارش اول. البته گزارش اول ما در رابطه با اعلان طالبان در نشست دوحه است که گفتند که در این نشست اشتراک میکنند. حالا طالبان قبل از این شرایط از خود داشتن، ولی که این شرایط پذیرفته شده یا نه، در این گزارش توجه شما را اول جلب میکنیم.
ذبیح الله مجاهد سخنگوی حکومت طالبان روز یکشنبه در مصاحبه با تولی نیوز گفت که روی اجندای نشست دوحه بحث شده و در نهایت فیصله صورت گرفته است که هیئتی از حکومت طالبان در که هیئت طالبان به نشست دوحه خبر داده است که رئیس دفتر ارتباطات هیئت معاونت ملل متحد در افغانستان مقامات طالبان را برای اشتراک در نشست دوحه ترغیب کرده و تاکید نموده است که حضور طالبان در این نشست کمک خواهد کرد تا جامعه بین‌المللی به افغانستان بحران زده توجه کند. از سوی دیگر مارکس پوتزل معاون هیئت معاونت این سازمان در افغانستان با سفیر چین گفتگو نموده است. سفیر چین در کابل منتشر پیام در ایکس از این ملاقات استقبال نموده است و گفته است که در مورد دوحه با نماینده ویژه ملل متحد تبادل نظر نموده است. ملل متحد گفته است که 3 نشست مشورتی نمایندگان ویژه کشورها در امور افغانستان به تاریخ 3 جون و 1 جولای در دوحه پایتخت قطر به میزبانی منشی عمومی این سازمان برگزار خواهد شد. و گفته یکی از مقامات این سازمان هدف نشست دوحه افزایش تعامل جامعه بین‌المللی با طالبان و به طور کل با افغانستان به شیوه منسجمتر و هماهنگتر می باشد. طالبان پیش از این در نشست‌های دوحه اشتراک نکرده بودند و گفته بودند که حیات این گروه تنها در صورتی که به عنوان نماینده رسمی افغانستان پذیرفته شوند در این نشست اشتراک خواهند کرد، اما ملل متحد این خواسته طالبان را رد کرده بود. ژیلا نوری، تلویزیون آشنای صدای آمریکا، واشنگتن.
و حالا هم موضوع گزارش با خانم شهلا فرید، استاد پیشین فاکولته حقوق پوانتون کابل و تحلیلگر مسائل سیاسی به بحث میگیریم. ببینیم خانم فرید. خانم فرید سلام به شما، خوش آمدید به برنامه.
ما هم سلام دارم به شما و مهمان گرامیشون.
گزارش شما شنیدین، طالبان در ابتدا گفته بودن که یعنی شرایط از خود داشتن، شروطی داشتن که یکی از اونا بسیار با وضاحت گفته بودن که اینا در صورت اشتراک میکنن که من حیث یک حکومت شناخته شده، یعنی در اوجه باید از این بینا دیده شوه من حیث یک حکومت شناخته شده طالبان. چه فکر میکنین؟ آیا شروط از اینا پذیرفته شده؟ شما چیز آگاهی دارین ندارین؟ چی باعث شده که طالبا اگر نشده پس طالبا چی باعث شد که اینا حاضر شون اشتراک کنن؟
ببین من فکر میکنم یک سلسله شرایط را که طالبا مطرح کرده بودن تا حد پذیرفته شده، ولی ای که اینا باعث هم حکومت نمایندگی از مردم افغانستان میکنن کی پذیرفته شده یعنی ما کدام مستند قوی از این لحاظ نگاه نداریم. ولی تغییر آجندای نشست دوحه سبب شد که خواست طالبا بود و او آجندا تغییر کرد. چرا در نشست های اول و دوم دوحه که در ارتباط به تعیین یک نماینده در ارتباط به افغانستان و همچنان وضعیتی که در افغانستان حاکم است، تغییری از این وضعیت بحث مسائل حقوق بشر، بحث حقوق زنان و خصوصا باز شدن دروازه های مکاتب برای دخترای افغانستان از مباحث مهمی بود که در دو نشست دوحه سر از او باید بحث میشد و در اینجا نماینده جامعه مدنی و نماینده زنان هم به نوع حضور داشتند. ولی در نشست در دو نشست طالبا اشتراک نکردن چون اونا نمیخواستن که افراد دیگه که از جامعه مدنی یا زنای افغانستان هست بحث نماینده مردم افغانستان در اونجا اشتراک کنن. اینا فقط میفهمن تنها طالبا میتونن از مردم افغانستان نمایندگی کنن و بحث یک حکومت نماینده از اینا شناخته شد. چون این خواست از اونا در دو نشست دوحه پذیرفته نشده بود لذا طالبا اشتراک نکردن. ولی در نشست سیوم دوحه که آجندای سابق بود که باید سر تعیین نماینده توافق صورت میگرفت و همچنان روی مسائل حقوق بشر که هر روز بدتر و بدتر شده میره در افغانستان و خصوصا نقض حقوق زنان و آپارتاید جنسیتی که علیه زنان در افغانستان شکل گرفته این بجای خود باقی است. ولی طالبا این بار 3 خواست بسیار کلان از سازمان ملل متحد داشتن. اولی که اینا را همونطور که شما گفتین اینا را به حیث نماینده حکومت افغانستان و نماینده مردم افغانستان باید تنها اینا اشتراک کنن، این بحثشان بود. عدم اشتراک نماینده جامعه مدنی و زنای افغانستان خواسته بودن و همچنین تغییر آجندا. من فکر میکنم که تغییر آجندا پذیرفته شده و بحث بیشتر در این نشست بیشتر سر مسائل اقتصادی و بحران اقتصادی که در افغانستان جریان داره و همچنان تغییر محیط زیست یا تغییر جو هوا که تلفات زیاد را در آخر در اثر سیلاب ها مردم افغانستان داشتن بحث بیشتر سر از او بردن و همچنان در آجندا مباحث سر کشت کوکنار و قاچاق مواد مخدر هم صورت خواهد گرفت. من فکر میکنم تغییر آجندا خودش نشان میده که خواسته های طالبا پذیرفته شده، ولی هنوز ما منبع موثق از این نداریم که آیا طالبا بحث نماینده بحث حکومت رسمی افغانستان پذیرفته شدن یا هم بحث یک گروه بازم رایزینا برخورد صورت میده.
خانم فریز، پس شما ایره مطلقا میفهمین که جامعه مدنی و نماینده زنا و اینا در این نشست حضور نخواد داشتن؟
ببینیم، ساعت پیش ما گروهی از زنا مجالس را داشتیم که در اونجا میخواستن یه درک کنیم که آیا نماینده زنا اونجا حضور دارن یا ندارن. لینا امیری در این نشست اشتراک داشتن و اونا برای ما کدام اطمینان خاص ندادن که نماینده جامعه مدنی اونجا اشتراک میکنن، ولی از اشتراک خود گفتن که در اون نشست اشتراک خواهد کردن، ولی اینکه نماینده جامعه مدنی و نماینده زنای افغانستان اونجا حضور می داشته باشن یعنی اینا طرفه رفتن و به حد و قسم گفتن که شما در بیرون از نشست دوحه هم میتونین عکس عملایتون داشته باشین و اینو بر جهان نشان بدین که شما متحدانه از حقوق و آزادیاتون خواست دارین و میخواین که مبارزه میکنین که چرا شما به حقوق اساسیتون نرسین. اینا میگفتن که بیشتر از خوبتر است که شما نقشتون در رشد اقتصاد افغانستانی که چرا اقتصاد افغانستان با بحران مواجه است و گوشن قرار دادن یا کشیدن زنای افغانستان از سیر اقتصادی افغانستان خودش بحران به افغانستان به بار آورده. لذا من فکر میکنم که اونا هم مطمئن نبودن که آیا نماینده زنای افغانستان و نماینده جامعه مدنی در اونجا اشتراک خواهد کردن یا نکردن. این یک بحث کلان است که تانوز برای ما واضح نیست.
شما از رینا امیری نام بردین، البته خوب اول نماینده وزارت خارجه امریکا است، اون نماینده زنای افغانستان که نمیتونه، و دیگه این گفتین که اونا گفته که نقش تان در اقتصاد افغانستان بهتر بسازین، بازی کنین، چی نواد در صورتی که خانم ها زنا اجازه نداره، اجازه کار نداره اکثریت خانم ها. یکی و دیگه اشاره که شما داشتین به تعیین نماینده، این هم از موضوع بوده که طالب از ابتدا گفتن که ضرورت نیست یک نفر نماینده ملل متحد نمایندگیش هست ما بین افغانستان در کابل و در دیگر ساحاتش. آیا فکر میکنین که بالاخره خب چون این نشست به میزبانی خود ملل متحد است و سر ازی بسیار تاکید داره، فکر میکنین که سر طالبا بقبولونن که این تعیین نماینده جدیده؟
بحث نماینده از آجندا کشیده شده، در آجندا فقط 3 موضوع مطرح هسته و از آجندا کشیده شده و همچنان زنای افغانستان در حاشیه قرار گرفتن. بس لینا امیری بود که شما نگذارین که بر حاشیه قرار داشته باشین، شما خواسته هایتان می که چی میخواین، چرا آزادی هایتان سب شده، چی نه فشار سر طالبا با وجود بیاید که طالبا تا هنوز به رسمیت شناخته نشدن و بارزات زنای افغانستان بوده، اونا میگفتن که دوام بدین شما. ای به ایمانا نیست که اگر شما در نشست دوحه اشتراک نکردین خواسته های شما شنیده نمیشه، خواسته های شما شنیده میشه، شما تانستین تا هنوز کار شما سبب شده که طالبا تا هنوز به رسمیت شناخته نشد و ادامه خواهد داشت. ولی عادی ساختن روابط با طالبا بس از اونا ای است که عادی ساختن روابط با طالبا.
خانم فرید با معذرت، با معذرت، معذرت میخوام ببخشن که گپتان خطا کردم. همین مسئله زنا تقریبا 3 سال میشه زنا همین شکایتشان است، شاید شما متوجه شده باشین در این گزارش میگن که در 3 سال اینو دوام دادن اعتراضات خود چی داخل افغانستان چی خارج افغانستان، اما هیچ چیز هیچ شنیده نشده و ایران میگه خب ظاهرا اگر جهانی رو به رسمیت نشناخته طالبا را، ولی اکثریت کشورها هم راشون تعامل دارن و اتفاقا اینا ادعا میکنن که جامعه جهانی صدای زنا را ناشنیده گرفته در حدود 3 سال.
من موافق هستم برای کل زنای افغانستان، بله مبارزات زنای افغانستان جریان داشته ولی صدایشان ناشنیده گرفته شده، ولی تاثیرات از این مبارزاتشان بر روندی که طالبان نباید به رسمیت شناخته شوند 100% است که این مبارزات زنای افغانستان بوده. ولی به این باور هم ما شاییم باید که بپذیریم که بعضا منافع استراتژیک و منافع سیاسی دولت های مختلفه که با طالبان تعامل دارن، اما ارزش های اصلی مردم افغانستان و ارزش های اصلی که در داخل افغانستان وجود داره و مردم و خصوصا زنای افغانستان خواستشان است، این ارزش‌ها را دولت‌ها زیر پا می‌گذارند. من فکر می‌کنم که اما طور که در توافقات دوحه در بین آمریکا و افغانستان طالبان ارزش‌های مردم افغانستان در نظر گرفته نشد، خاصتاً ارزش‌های زنای افغانستان، من فکر می‌کنم یک بار دیگر جهان به طرف مو اشتباه خود میره. بازم تعامل با طالبان را آغاز می‌کنند ولی زنای افغانستان را در حاشیه قرار می‌دهند. ارزش‌های مردم افغانستان تو مسائل حقوق بشر است، او تعلیم و تربیت دخترها است، او کار زناست، اینا در حاشیه قرار میدن. من فکر میکنم یک اشتباه کلان است. اگر با میروند سازمان ملل متحد خصوصا نشست دوحه با میروند پیش میره، مردم افغانستان و زنای افغانستان به اتحاد بیشتر ضرورت دارند تا که با یک مشت قوی تر و با یک عمل کرد قوی تر بتونن به این روند محصر واقع شد.
بله، و یک چیزی که البته برای خانم ها زنهای افغانستان نگران کننده شده و ایست که قزاقستان شما دیدین که تصمیم گرفت که از لیست گروه های دهشت افغان طالبا رو بکشه، روسیه سرش غور میکنه و روابط بسیار نزدیک، تعاملات بسیار نزدیک با چین موجود است. این موضوعات باعث شده که زنها در نهایت بسیار نگران باشن. به هر حال خانم شعلا فرید جهان، سپاس از وقتتان در برنامه، تشکر. انشاءالله که در آینده بازم با شما به تماس خواهد بدیم.
ما به خدمت.
خدا نگهدار.
مرور هفتوار بر مهمترین رویدادها و گزارش‌ها از افغانستان و جهان، هر جمعه شب از ساعت 7 تا 7:30 در برنامه 30 دقیقه از تلویزیون آشنا صدای آمریکا. پخش زنده این برنامه را در نشرات ماهواره‌ای صدای آمریکا نیز دنبال کرده می توانید.
باز هم به برنامه روایت امروز خوش آمدین. در این قسمت توجه شما را به یک گزارش دیگه جلب میکنیم. البته گزارش ایدیس، ولی عمدتاً سر وضعیت اقتصادی افغانستان در این گزارش صحبت شده.
برنامه جهانی غذا یا WFP میگوید با نزدیک شدن به عید سعید قربان، 1/4 مردم افغانستان هر شب گرسنه به خواب میروند. این در حال است که بسیاری از مسلمانان در سراسر جهان فرارسیدن عید سعید قربان را با ذبح مواشی و تقسیم گوشت بین خانواده ها، دوستان و فقرا جشن میگیرند. محمد سلیم باشنده هرات که برای خرید گوسفند به بازار مواشی رفته است، از مشکلات اقتصادی مردم و وضعیت بازار میگوید.
اقتصادی مردم کمه، برور کار غریبی نیه، مسلمان ها وضع مردم خرابه، قریبی کار غریبی نیه، مثلا زور بدون مردم بازارو نمیکشه قربونی کنم.
مردم توان خرید نداره به خاطر که اکثر مردم ضعیفتر و حساب اقتصاد رو در قربونی کردن خو بفهمیده، چون مردم ما و شما چند سال خوشحالی پشت سر هم آمده، نمیتونم اکثر توان قربانی دینا کمتره. یک بعد هم مسلمان مردم افغانستان اکثر الحمدلله مسلمان رو میتونم قربانی کن به هر فیاتی باشه مرتبه قربانی خورکون میکنه.
تسلط دوباره طالبان بر افغانستان در ماه آگست 2021 و توقف یکبارگی کمک های خارجی به افغانستان میلیون ها نفر را به فقر و گرسنگی مواجه ساخت. با آنکه وضعیت مالی افغانستان حتی قبل از بدست گرفتن قدرت توسط طالبان در سال 2021 در وضعیت خوبی قرار نداشت، ولی تحریم ها علیه حکومت طالبان، توقف نقل و انتقالات بانکی و مسدود شدن میلیارد تا دلار ذخایر ارزی افغانستان و قطع کمک‌های خارجی به این کشور، اقتصاد این کشور را در حالت بحرانی قرار داد. از سوی دیگر بحران متوالی خشکسالی در افغانستان بر مشکلات اقتصادی مردم افزوده است. مجید آشوخزای فروشنده مواشی در مال بازار است. میگوید که مواشیشان امسال لاغرتر هستند، زیرا به خاطر خشکسالی متوالی در کشور علف کمتری در اختیارشان بوده است.
مال امسال خیلی ارزان تره، چون که یکی گوسپنده کمی لاغر تر هم است، بارانا بوشد ولی علف کمه. باز وضعیت مردم یک کم ضعیف، اقتصاد از اینو خرید خیلی کمه.
این در حال است که پیش از این اداره های مختلف ملل متحد نیز از وضعیت بد اقتصادی مردم در افغانستان ابراز نگرانی کرده و گفتند که حدود 23.7 میلیون نفر در افغانستان به کمک های بشردوستانه نیاز دارند. اخراج مهاجرین از کشورهای همسایه و رویدادهای طبیعی از جمله سیلاب های اخیر به این نیازمندی ها افزوده است. فرخنده پیمانی، صدای آمریکا، واشنگتن.
بازم به برنامه روایت امروز خوش آمدین. این موضوعی که وضعیت اقتصادی افغانستان در این قسمت با محترم استاد جلال، استاد پیشین دانشگاه کابل و تحلیلگر مسائل سیاسی به بحث میگیریم. استاد جلال به برنامه خوش آمدین.
لطف کردین. سلام بر شما.
زنده باشین.
سلام
شما.
سلام بر محترم شما.
مهربانی کردین. شما گزارش شنیدین. در افغانستان خشکسالی ها، بعدش سیلاب ها، زلزله ها، اخراج مهاجرین از کشورهای همجوار ایران و پاکستان، وضعیت اقتصاد افغانستان از شدیداً ضربه زده و همونطور که شنیدین میلیون ها نفر به فقر کشانده. رای حل شما در چی میبینین استاد؟
لطف کردین. خب افغانستان در 45 سال جنگ نه تنها عرصه اقتصادی بلکه عرصه فرهنگی، عرصه اجتماعی، عرصه نظامی و امنیتی، محیط زیست بسیار خسارات جبران ناپذیر دیدم. رای حلش ایست که امارت اسلامی باید شرایطی را مساعد بسازه که کمک های بین المللی به افغانستان سرازیر شوه، شرایط کار برای مردم مساعد بسازه، جلو فرار جوانا را بگیره و کوشش بکنه برای جوانا در داخل کشور کار پیدا کنه، مسئولیت و امنیت تامین بکنه که جوانا فرار نکنن. جوانا از دست بیکاری و از مشکلات امنیتی فرار میکنن، به کشورهای همسایه میروند، به ترکیه میروند، یک تعدادش در بحار غرق میشوه، خوراک مایه میشوه. اینا می نیست مسئولین دولتی باید وظیفه خود در برابر مردم افغانستان خوب انجام بدن و سیاست اقتصادی خود با دنیا و کشورهای همسایه و بخصوص با نهادها و مؤسسات سازمان ملل متحد هماهنگ بسازن، شرایط را مساعد بسازن، کمک های بشر دوستانه طور همه جانبه به افغانستان سرازیر شوه و به مردم مستحق برسه و این کمک ها مورد حیف و میل قرار نگیره و از این طریق فکر میکنم که مشکلات مردم کاهش میآوه. کار زراعت، مالداری را، باغداری را روی دست بگیرن، جلوی زهر تولید و ترافیک مواد مخدر را بگیرن و به عوض از او مردم به زراعت، به مالداری و به کارهای اساسی تشویق بکنن، دیگه کوشش بکنن. در اقتصاد افغانستان اقتصاد تولیدی نیست، متاسفانه اقتصاد مصرفی است، سر اقتصاد تولیدی فکر کنن، تولیدات بالا ببرن. و بیشتر که ما در کابل در وقتی که بودیم هتل ها ساخته میشد، اما به نهادهای اقتصادی کوچکترین توجه صورت نمیگرفت که شرایط تولید، شرایط
استاد با اجازتان ببخشید
یسر شود.
شما گفتین که شرایط مساعد بسازه. یک بحث دیگه که همیشه مطرح میشه ایست که مردم میگن خب جامعه جهانی هفته 40 میلیون دلار برای طالبان میگن روان میکنه، در حالی که اونا میگن که برای طالبان نیست و دست طالبان نمیرسه، برای خود نهادهای امدادی است که باید برسانه و احتمالو میشه خب 40 میلیون دلار در هفته بسیار زیاد پول است در افغانستان، اما هنوزم مردم در فقر به سر میبره. ادعاهای موجود است که به طور شاید و باید به خود مستحقین رسانده نمیشه. این یک بحث است. و دومی که جامعه جهانی که میگن بعد تعامل شاید و باید نداره ایست که اما چند چیز که شرایط اکثر طالبان مانده شده که باید ایجاد حکومت شمول باشه، احترام به حقوق زنها باشه، بازگشای مکاتب باشه، به این خاطر اینا همکاری های لازم متوقف ساختن. فکر میکنین که طالبان در این مرحله که مخصوصا حوادث طبیعی فوق العاده ضربه زده کشور، بالاخره طالبان مجبور خواهد شدن کمی شرایط بپذیرند برای بهبودی کشور، بر بقای خودشان در نهایت این کار بکنن؟
طالبان اگر واقعا با پاهای خود فکر نمیکنن، با کله خود فکر میکنن، باید چیزایی را که جناب شما گفتین و دنیا میگه و مردم افغانستان میگه این را باید هرچه عاجلتر عملی بسازن. حکومت با قاعده وسیع چیزی بدی نیست. حکومت با قاعده وسیع مشارکت زنان است که نصف نفوس افغانستان را تشکیل میده. مشارکت با قاعده وسیع مشارکت جوانان است، یک بخش عمده جامعه را تشکیل میده. متخصصین و تحصیل یافته هستند. این باید شوه، هرچه عاجلتر باید ایجاد شوه. حکومت با قاعده وسیع به این معنا نیست که ناقضین حقوق بشر، قاچاقبران، دزدان، فساد پیشگان باز بیاین یک جا کله و کله شوند، نامی از این را بگذارن حکومت با قاعده وسیع، بلکه بهترین ها از مردم افغانستان، متخصصین، خدمتگاران، دانشمندان، شخصیت های علمی، چی از زنا باشه، نباید مافیای زن، نباید مافیای مرد، به نام قوم، کسایی که به قوم خودم خیانت کردن، اینا دیگه چانس داشته باشن در حکومت حکومت به قاعده وسیع.
امیدوارم استاد با معذرت ببخشین امی گپ این تبصره را شما بار بار کردین گپ و دیگرا هم گفته باخت مخصوصا از خود طالبان که پرسان میکنین عین گپ میگه تا که میگین که این امیجی شخصیت های بسیار جوانای بسیار رسیده و فهمیده جوانای صادق و وطن پرست کسی که واقعا میخوان از صمیم قلب خدمت کنن برای کشور خود اینا هدف است. هدف این است که با مجرد که به طالبان میگن میرن سر حکومت قبلی گپ میزنن اما این نیست و شما هم امیره بگین همینطوری که گفتین بسیار متخصصین تحصیل یافته ها میاله در افغانستان وجود داره انسان اولادای شریف وطن به اصطلاح صادق که واقعا خواستار خدمت به وطن هستن. هدف از اون وقتی که جامعه جهانی میگه جامعه جهانی هم گمان نکنم که منظورش اینا باشه که مکتر شما گفتین که کسایی که در گذشته جزایر قدرت داشتن یا مسائل دیگه بود اونا را ممکن است جامعه جهانی اونا هم اونا را نخواه اما در مجموع حالی که میبینین که خب بالکل به حساب تک قومی و تک زبانی و اینا همه طور ادعا میشه که موجود است از این خاطر من یعنی اینی چطور میتونه طالبان اینه میره قبول کنند که نه هدف از اینا یاد جامعه جهانی نیستی
نجیب جان خلیل طالبا باید به می سیاست تک قومی خود پایان بدن. این سیاست اینا را پیروز نمی سازه. اینا خوب بدانند که به هیچ وجه بدون مشارکت اقوام بدون مشارکت گروه های مختلف اجتماعی و خصوص متخصصین و تحصیل یافتگان این کشور به تحول و پیشرفت رودرو نمیشه. پس بیاین به این چیزی که اشتباس و غلط است و به جای نمیرسه همین طالبان هم به مقصود و به هدفشان نمیرسانه. حکومت قومی یک حکومت در دنیای ما در عصر ما یک حکومت ناکام است. بنابراین هرچی آجلتر باید اینا خود تصحیح کنن از این بابت. دیگه کوشش کنن متخصصین در داخل در بیرون افغانستان ما خوشبختانه در طی 20 سال هزار جوانی رشید داشتیم که هم در داخل تحصیل کردن هم در خارج در رشته های مختلف. ما انجینرهای خوب داریم، دکترهای خوب داریم، اقتصاددانهای خوب داریم و بالاخره بخش های مختلف بسیار شخصیت های خوب داریم. شرایط کار برای از اونا مساعد بسازن و اجازه بدن که کارهای تخصصی با اونا سپرده شوند. در بخش نظامی ما جنرال های خوب داریم، در بخش تجارت ما تحصیل یافته های خوب داریم با اونا چانس بدن، در بخش مطبوعات ما شخصیت های خوب داریم، در بخش حقوق، در بخش راسازی و میدانسازی، در بخش آبرسانی و آبیاری، در بخش زراعت و مالداری ما آدم های بسیار خوب تحصیل یافته داریم. اینا را اجازه بدن. ملاها ما نمیگم که نباشن، هیچ کس نگفته که ملاها نفی. ملاها یک بخش جامعه هستند، یک صنف کوچک هستند، اما به هیچ وجه نمایندگی از تمام اقشار، طبقات، گروه‌ها و اقوام مختلف افغانستان کردن نمیتونند. اینا با سیاست تبعیضیشان در مورد زنا، با بله. سیاست تبعیضی قومیشان در برابر بله. اقوام مختلف، بله. با سیاست تبعیضی علمیشان در برابر متخصصین و دانشجویان باید پایان بدن.
تشکر استاد جلال. بسیار
مردم افغانستان هم با مشکلات رو در رو میشه.
یک جهان تشکر استاد محترم از وقتتان که در اختیار برنامه گذاشتین. وقت برنامه با پایان رسید. تشکر از شما بیننده محترم. تا چند لحظه دیگه بازم در با برنامه استاس و غک صدای شما با شما خواهیم بود. رویدادها در افغانستان و جهان از استودیوهای ما در واشنگتن.
اینا روز به اسم
احمد سیرجی هستم.
من محمد احمدی هستم.
من سهر عظیمی هستم.
نجیب خلیل هستم.
بحث های مهم کنگرس و تازه ترین خبرهای انتخاباتی امریکا،
جلسات قصر سفید، تصامیم و سفرهای رئیس جمهور ایالات متحده،
موضع گیری ها و پیام های دیپلماتیک وزارت خارجه و تحرکات نظامی وزارت دفاع امریکا.
نظر بر زندگی در امریکا و بررسی وضعیت مهاجرین در این کشور، خبرها و گزارش‌ها از انکشافات طبی و تکنولوژی.
صدای امریکا به حیث منبع موثق و جامع خبرها، فراتر از سرخطها همه پهلوهای مسائل را تدقیق و واکاوی می کند.
ما از مقامات حکومتی سوال می پرسیم، با دیپلمات‌ها و کارشناسان مسائل مصاحبه می کنیم و صدای مردم عام افغانستان را بازتاب می دهیم.
صدای امریکا مشعلدار آزادی بیان در افغانستان.